بیچارہ غریب ہے،
کمزور ہے۔ ایک شوہر ہے جو اپنے گھر میں بیوی بچوں کے ساتھ رہتا ہے، بیوی پر ظلم کرتا ہے، اس کو اپنے ظلم کا احساس بھی نہیں ہے لیکن وہ ظالم ہے۔ ایک باپ ہے اپنے بچوں پر ظلم کرتا ہے، اولاد ہیں ماں باپ پر ظلم کرتی گھر میں۔ محلے میں آدمی رہ رہا ہے تو محلے والوں پر آدمی ظلم کر رہا ہے، لوگوں کو دبائے ہوئے، کوئی اس کے سامنے بول نہیں سکتا، وہ جو چاہے کرے، تو آدمی ظالم بنا ہوا ہے۔ یہ آدمی کا برا کام ہے اور برائی کا نتیجہ برا ہونا ہی ہونا ہے، برائی کا نتیجہ کبھی اچھا نہیں ہوتا۔ اور اللہ کے وہاں عدل ہے، عدل انصاف ہے، وہاں ظلم نہیں۔ ذرہ برابر آدمی نیکی کرے گا تو اللہ اس کا بھی بدلہ دے گا، ذرہ برابر ہے۔ اور ذرہ برابر برائی ہے تو اس برائی کا انجام بھی انسان کو بھگتنا ہے، الا یہ کہ آدمی توبہ کے ذریعے سے اس کو معاف کروا لے۔ توبہ بہت بڑا ذریعہ ہے، آدمی سے چوک ہوئی ہے، بھول ہوئی ہے، کوتاہی ہو گئی ہے اللہ کے حقوق میں، بندوں کے حقوق میں، تو اس کی چوک، اس کی بھول، اس کی کوتاہی پر دنیا میں بہت آسان راستہ اللہ نے بتایا ہے کہ آسانی کے ساتھ اپنی کوتاہی کا وبال اپنے اوپر آنے سے آدمی بچ جائے، اس کا راستہ توبہ ہے۔ توبہ ایسی چیز ہے کہ کفر اللہ معاف کر دیتا ہے، توبہ کرنے والے کا کفر معاف کر دیتا ہے، شرک معاف کر دیتا ہے۔ اور بندوں سے متعلق ہیں تو دنیا میں بندوں سے بھی معافی تعافی بہت آسان ہے، دنیا میں بڑی آسان ہے، آنکھیں بند ہونے کے بعد بہت مشکل ہے کہ کسی طرح آدمی منت سماجت کر لیں، خوشامد کر لیں، لیکن منت وہ کرے گا، خوشامد وہ کرے گا اللہ کی بھی اور بندوں کی بھی جو اپنے آپ کو گنہگار سمجھے گا کہ میں گنہگار ہوں۔ گناہ کر کے بھی آدمی اگر گنہگار نہیں سمجھتا کہ ٹھیک ہے وہ تو میں تو چوکھ کے دل نہ کہیں کھوٹو ہو تو بنا انہوں نے کھوٹو لا کے تو بھائی معاف کر دیجیے، ایسا نہیں، ایسا نہیں، بلکہ آدمی تائب ہو کر کہ بھائی میری بھول ہو گئی، ماں باپ کے سامنے، بھائی بہنوں کے سامنے، رشتہ داروں کے سامنے، دوستوں کے سامنے، جس کو ہم سے تکلیف پہنچی ہے چاہے ہم اس کو تکلیف نہیں سمجھتے ہیں، ہم اس کو تکلیف نہیں سمجھتے لیکن ان کو تکلیف پہنچی، ضروری نہیں کہ ہم سمجھے وہی تکلیف ہے۔ بھائی ہم کو اللہ نے طاقت دی ہے، ہم 50 کلو اٹھا لیتے ہیں تو وہاں تک تو ہم کو وزن نہیں لگتا، یوں ہی اٹھا لیتا، لیکن سامنے والا کمزور ہے اس کو 10 کلو بھی وزن لگتا ہے۔ تو بعض مرتبہ عرفی جو باتیں ہوتی ہیں آپس میں، عرفی باتیں، تو باتوں باتوں میں بعضوں کا لہجہ ایسا ہوتا ہے کہ سامنے والے کو ٹھیس پہنچتی ہے، اس کو پتہ نہیں ہوتا، آدمی کا لہجہ ایسا ہوتا ہے، بولنے کا انداز ایسا ہوتا ہے کہ جس سے سامنے والے کو دکھ ہوا ہے، تکلیف ہوئی ہے، اسی لیے بولنے کے بھی آداب ہیں، بات کرنے کے بھی آداب ہیں۔ حضور صلی اللہ علیہ وسلم نے بات کرنے کا طریقہ بتایا کہ ہم کسی سے بات کریں تو کیسے بات کریں، کوئی ہم سے بات کر رہا ہے تو اس کی بات ہم کیسے سنیں گے، اس کا طریقہ ہے۔ دو آدمی بات کر رہے ہیں اور ہم کو بھی کچھ کہنا ہے تو ہم کب بولیں گے، وہ دو بول رہے ہیں آپس میں اور ہمیں بھی کچھ کہنا ہے تو ہم کب بولیں گے، جب ان کی بات ختم ہو جائے اس کے بعد آدمی بات کرے۔ بلکہ یہاں تک آداب گفتگو میں لکھا ہے کہ اگر تم کو کوئی آدمی آ کر کوئی بات کہے اور وہ بات تم کو پہلے سے معلوم ہے، پھر بھی آپ اس کی بات سن لو، اس کی بات سن لو، اور اس طرح سنو کہ آپ کو پتہ نہیں ہے، یہ آداب گفتگو ہے۔ وہ صرف اسی وجہ سے ہیں کہ سامنے والے آدمی کے دل کو ٹھیس نہ پہنچے۔ وہ ایک بہت جذبے سے بات کہنے جا رہا ہے، اس نے آدھی بات، ہاں بھائی خبر بتی خبر چال، ایسا نہیں، اس کی عزت بہت بڑی چیز ہے، سامنے والا آدمی ہے، ایک مسلمان ہے، وہ باعزت ہے، اللہ کی نظر میں اس کی بہت بڑی قیمت ہے۔ جیسے حکومت کا آدمی ہوتا ہے और कोई बड़ी कुर्सी पर बैठा हुआ है तो उसकी बड़ी कीमत है, वो जो कुछ कहेगा आदमी हाँ जी सर जी सर जी सर करता है। क्यों? कि पता है कि अगर इसकी बात में आगे पीछे करेंगे तो ये हुकूमत का आदमी है, हुकूमत की पूरी ताकत इसके साथ है। ऐसे हर मुसलमान, चाहे वो अदना दर्जे का फकीर मुसलमान, वो अल्लाह का बंदा है, अल्लाह की पूरी ताकत उसके साथ है। और वो जितना कमज़ोर है उतनी ज़्यादा ताकत अल्लाह की उसके साथ है। इसलिए बाज़ मरतबा आदमी वक्त पर कमज़ोर की रियायत करता नहीं है, बल्कि कमज़ोर पर जुल्म करता है और फिर बाद में भुगतता है, उसको पता भी नहीं होता कि उस जुल्म का नतीजा है। हुज़ूर अलैहिस्सलाम ने हज़रत मुआज़ रज़ी अल्लाह तआला अन्हु को यमन का हाकिम बनाकर भेजा। उस वक्त जो चंद नसीहतें की थी उसमें एक नसीहत ये की थी, इत्तकी दावत अल मज़लूम फ़इन्नहु लैसा बैनहु व बैनल्लाह हिजाब, कि मुआज़ मज़लूम की बददुआ से बचना, तो उसके और अल्लाह के दरमियान में कोई पर्दा नहीं होता, सीधी जाके अर्श से टकराती है, तो उसकी बददुआ से बचना। आदमी को एहसास नहीं होता उसमें, अपने गुस्से और अपने जलाल के ज़ोम में होता है, क्योंकि सामने कमज़ोर आदमी ना, मजबूत हो तो गुस्सा नहीं करता। अक्सर देखते हैं जब आदमी बहुत पकड़ने वाले भाई रेवा तो ना 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 हंसती ना चढ़ाता डंडा पकड़ता है, क्यों हाथ में लेके पड़, जब सामने कमज़ोर होता है तो 10 आदमी उसको पकड़ते हैं तो कब्जे में नहीं रहता, और सामने अगर ताकतवर हो तो कोई एक को भी कहने की ज़रूरत नहीं पड़ती, अपने आप रुक जाता है। खाली हम बोलता है कि ऐसा कर दो वैसा कर दो लेकिन मुझे नहीं करना है, ऐसा खाली बोलता है, और सामना कमज़ोर होता है तो अपनी ज़बान में वाड़गा भी ना उड़ता कुछ, कि 10 आदमी इसको रोक रहे हैं, भाई रहने दो ऐसा मत करो, अल्लाह के लिए मत करो। सामने बीवी है बेचारी, सामने बहन है, सामने माँ है, तो आदमी गुस्सा करता है, 10 आदमी पकड़ते हैं पकड़ कंट्रोल में नहीं आता। सामने कोई कमज़ोर है और सामने मजबूत है तो उससे ज़्यादा ताकतवर है, उसके दांत खट्टे कर ऐसा आदमी है, तो फिर आदमी रुक जाता है। ये नफ्स का, नफ्स की शरारत है कि सामने आदमी को पता नहीं है कि मज़लूम के साथ अल्लाह की ताकत है, चाहे वो मज़लूम किसी शक्ल में हो। इसलिए इस दारुल अमल में, दुनिया में अपने अमल को अच्छा करने की कोशिश करनी, चाहे वो अमल अल्लाह से मुतालिक हो या बंदों से मुतालिक हो। और दुनिया में बंदा बन के रहना है, हम तो बंदे, हमारी क्या हैसियत है, हमारी हैसियत क्या है? एक आदमी किसी जगह नौकरी करता है, दुकान पर 10,000-15,000 का तनख्वाहदार है, उसकी क्या हैसियत है? भाई नौकर है, कल को सेठ छुट्टी कर दे क्या करेगा वो? कल को उसको भाई तुमको कल से नहीं आने का है, वो कहाँ जाएगा? वो तो नौकर बन के रहता है। वो सेठ के बच्चे जो इससे भी उम्र में छोटे हैं उनको भी सेठ कहता है, उस सेठ के जो बच्चे होते हैं वो इससे उम्र में छोटे हैं लेकिन उनको भी कहता है सेठ। वो पानी मांगे तो उसको भी पानी ला कर देता है, वो बेल बजावे तो उसके बेल पर भी हाजिर हो जाता है, हालांकि ये 40 साल का आदमी, वो 20 साल का लड़का है, बेल बजाता है तो फौरन सारे काम छोड़ के आ जाता है। वो 20 साल का लड़का फ़ोन करता है, कही छो भाई क्या फला आई जाओ, तो आ जाता है, घर में बीवी छोड़ के आ जाता है। 15,000 की नौकरी में आदमी इतनी गुलामी करता है, और जिस अल्लाह ने पूरा जिस्म बनाया है उस अल्लाह ने कहा कि ज़मीन पर अकड़ के मत चलो, लातम शिफिल अर्दी मरहा, ज़मीन पर अकड़ के मत चलो, इन कलन तखरीकल अर्दा वलन तबलुगल जिबाल, के इतना अकड़ के जा रहा है क्या ज़मीन फाड़ देगा, जब पहाड़ पे चढ़ जाएगा क्या? अल्लाह कह रहा है लन तखरीकल अर्द वलन तबलुगल, के तो इतना अकड़ेगा तो न ज़मीन फाड़ सकता है न पहाड़ पर चढ़ सकता है। ज़मीन पर आजीज़ी से चले आ जाए बंदा बन करके, मैं तो बंदा हूँ, अल्लाह का ग़ुलाम हूँ, और अल्लाह के बंदों के साथ बंदा बन के रहे। बंदों के साथ कैसा रहे? बंदा बन के, मैं तो बंदा हूँ। जैसे नौकर सेठ के साथ रहता है, तवाज़ो तवाज़ो आजीज़ी इनकी सारी। इसलिए हदीस पाक में हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने इन खसलतों को हासिल करने का जो तरीक़ा बताया वो ये समझाया कि हर मुसलमान से मोहब्बत करे। आदमी जिससे मोहब्बत करता है उसके सामने छोटा बन के रहता है, जिससे भी मोहब्बत करता है। बाज़ मरतबा कोई आलिम दीन है, उम्र उनकी 25 साल की और सामने आदमी 50 साल का है, लेकिन चूंकि आलिम दीन होने की वजह से उनसे मोहब्बत है, तो उनके लिए पानी भर के ले आता है, 50 साल का आदमी छोटा बन के आ जाता है, उनकी चप्पलें सीधी कर देता है। तो जैसे आलिम दीन की हम मोहब्बत उनसे इनकी इज्जत करते हैं, मोहब्बत करते हैं, हक हैं, फरीजा है हमारे जिम्मे उनके इल्म की वजह से, ऐसे ही एक मुसलमान से मोहब्बत करेंगे उसके ईमान की वजह से। जब दो जमा होंगे तो फिर इल्म, ईमान और इल्म दो चीज़ें जमा हो, तो दो चीज़ों की वजह से उनसे ज़्यादा उनकी इज्जत करेंगे। लेकिन हर हर मुसलमान से इसलिए मोहब्बत करेंगे कि ये ईमान वाला है, अल्लाह का बंदा है और हुजूर सल्लल्लाहु अलैहि वसल्लम के साथ इसका रूहानी रिश्ता है। ये मुसलमान हुजूर सल्लल्लाहु अलैहि वसल्लम का उम्मती है। जैसे हम अहले बैत की इज्जत करते हैं, अहले बैत की क्यों इज्जत करते हैं कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम का ख़ानदान है, हमारे दिल में उनकी मोहब्बत है, अहले बैत की मोहब्बत हमारे दिल, उनकी हम इज्जत करते हैं। अगर कोई उनको बुरा भला कहे तो हम जान खतरे में डाल देंगे, उनकी हिमायत करेंगे। ऐसे हर हर मुसलमान का हुजूर सल्लल्लाहु अलैहि वसल्लम से रूहानी रिश्ता है, इसीलिए तो मुसलमान से बुग्ज रखने को हराम करार दिया, ला तबाग़ज़ू वला तनाबज़ू, किसी मुसलमान से बुग्ज न रख, और किसी मुसलमान को बुरे लकब से मत पुकारो, ला तनाबज़ू। कोई काला आदमी है तो उसको कालिया कहना, कोई ठींगना है तो उसको बटका कहना, या और कोई उसमें ऐब है तो उसके साथ उसको तशबीह देकर उसको पुकारना, जिसको कहते हैं बुरे लकब से पुकारना, ला तनाबज़ू फिल अलकाब, के बुरे लकब से ना पुकारें, चाहे वो कैसा भी है, अल्लाह का बंदा है, वो अल्लाह की नज़र में बहुत मोहतरम है। जैसे काला तो काला, उसकी माँ तो, उसकी माँ का तो लाडला होता है, उसकी माँ को कितना प्यारा होता है, काला कलोटा बच्चा है लेकिन उसकी माँ का तो लाडला है। ऐसे कितना ही ऐबदार बंदा है लेकिन वो उसका तो बंदा है, अल्लाह का बंदा है। इसलिए अल्लाह ने मना किया कि किसी से बोझ ना रखे, किसी को बुरे लकब से ना पुकारे, किसी से हसद ना करे, ला तहासदु वला तबाग़ज़ु, किसी से हसद ना करे। अल्लाह ने अगर किसी को कोई नेमत दी, माल दिया है, किसी को हुस्न व जमाल दिया है, किसी को कोई डिग्री दी है, या और कोई नेमत अल्लाह ने दुनियावी या दीनी नेमत दी है, तो उससे हसद ना करें बल्कि खुश हों। जैसे अपना बेटा डॉक्टर बन जाए तो आदमी खुश होता है, तो किसी का बन रहा है तो उस पर भी खुश हो गए। अपना बेटा मालदार हो जाए तो आदमी खुश होता है कि हमारा बेटा बहुत अल्लाह दे रहा है, तो किसी का बन रहा है तो उस पर भी खुश हों कि अच्छा है, हमारा पड़ोसी अल्लाह ने उनको दिया है, अच्छे लोग हैं, उनके पीछे तारीफ करें। ये असबाब है, मोहब्बत करें हर मुसलमान से और उसकी पीठ पीछे उसकी तारीफ करें। इंसान है, बेऐब नहीं है, उसमें 99 बुराइयां हैं, 99, अगर एक खूबी है तो उस एक खूबी से उसको याद करें, इसका हमें हुक्म दिया है। वो आदमियों में कितनी बुराइयां हैं, 99 बुराइयां हैं, उसमें एक ही खूबी है कि मुसलमान है बस, बाकी उसकी हर चीज़ में ऐब है। तो हमको हुक्म ये दिया कि उसके सिफत इस्लाम की वजह से उसको याद करें कि हमारा मुसलमान भाई है, हमारा मुसलमान भाई है। हुजूर सल्लल्लाहु अलैहि वसल्लम मरतबा जा रहे थे तो एक ग़ुलाम था, और वो भी मुसलमान नहीं था, मुसलमान नहीं था, वो काला हबशी, वो चक्की पीस रहा था और कराह रहा था दर्द की वजह से, तकलीफ़ की वजह से, तकलीफ है आदमी, ऐसा कर रहा था। हुजूर सल्लल्लाहु अलैहि वसल्लम जब जा रहे थे तो उसकी कराहने की आवाज़ सुनकर हुजूर सल्लल्लाहु अलैहि वसल्लम मुतवज्जे हुए, तो देखा कि काला हबशी गुलाम चक्की पीस रहा है और कराह रहा है। तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने उसको कहा, ओ मेरे भाई तुझे क्या तकलीफ है, काला हबशी है और हुजूर सल्लल्लाहु अलैहि वसल्लम सबसे अफजल नस्ल के आदमी हैं, बनू हाशिम में से हैं और इमामुल अंबिया हैं, उस काले हबशी गुलाम मुसलमान भी नहीं है, उसको हुजूर सल्लल्लाहु अलैहि वसल्लम क्या, ओ मेरे भाई तुझे क्या तकलीफ है, और उसके पास गए, उसके करीब गए तो उसने कहा कि मेरे आका ने मुझे चक्की पीसने पर मामूर किया है और मुझे शाम तक में इतने जौ पीसने के, अगर मैं नहीं पीसूंगा तो मुझे मारेगा वो, और मुझे इतना बुखार है कि बुखार की वजह से मुझसे बैठा नहीं जाता। तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने उसको कहा कि तू एक तरफ हो जा, उसको एक तरफ बिठाया और हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने चक्की पीसी उसको और जितने जौ थे सारे पीस कर उसको दे दिए कि तू अपने आका को दे देना है। हालांकि वो काला कलोटा है, लेकिन हमदर्दी अंदर, हमदर्दी, इंसानियत से हमदर्दी का पैगाम दिया। और फिर उस इंसान में मुसलमान है तो उससे हसद, उससे बुग्ज़, उससे कीना, उसकी बुराई, इसीलिए तो किसी मुसलमान की बुराई उसकी पीठ पीछे करने को भी गुनाह करा, उसके सामने तो नहीं कर सकते, उसकी पीठ पीछे करने को भी गुनाह करार दिया, जिससे आज हमारी मजलिसें मामूर होती हैं। आमतन कोई मजलिस मुश्किल से खाली जाती होगी, तीन आदमी बैठे हैं, तीन में से एक उठकर जाता है तो ये दो उसकी बुराई करते, तीनों दोस्त हैं, कि वो हमारा दोस्त हमारी जबान से महफूज नहीं है। तीन भाई, सगे तीन भाई बैठे हैं, उसमें से एक भाई उठकर गया तो दो भाई उसकी बुराई कर रहे हैं, कि हमारा सगा भाई एक माँ की छाती से दूध पिया है तो हमारा सगा भाई हमारी जबान से महफूज नहीं है। माँ महफूज नहीं अपने औलाद से, वो माँ की बुराई कर रहे हैं। बाप महफूज नहीं है कि बाप की बुराई कर रहे औलाद। यानी हम सोचें कि कितनी गंदगी जमा हुई है हमारे दिल में, ये सारा असर है दिल की गंदगी का। जब अंदर गंदगी जमा होती है दिल में, जैसे पेट में गंदगी जमा होती है ना पेट में, तो डकारा भी खट्टी आती है और उसकी बदबू आती है, और पीछे से भी री खारिज होती है तो उसमें से भी बदबू आती है, कि पेट में गंदगी जमा हो गई। जब तक पेट अच्छी तरह साफ नहीं होता वहाँ तक मुँह से भी अच्छा कलाम नहीं निकलता और वहाँ तक आदमी की रीह भी जो है वो साफ नहीं होती। ऐसे जब दिल में गंदगी जमा होती है तो आदमी के जितने ज़राए हैं, जो असबाब हैं, जहाँ से आदमी का कहना सुनना, अगर दिल साफ है तो आदमी किसी मुसलमान की बुराई सुनेगा नहीं, फौरन मना कर, भाई मना कर, ऐसा मत करो, ये अच्छी चीज़ नहीं है। हमारे उस्ताद से हज़रत शेख यूरू साहब रहमतुल्लाह अलैह, तो उनकी मजलिस असर के बाद होती थी, फ़ज़ाइल की किताबें पढ़ी जाती थी अमूमन मजलिस में, और फिर कभी कभार कुछ बात करते या जुमा के दिन की मजलिस में, और कुछ लोग आए हों और कोई बात करे तो ठीक है, नॉर्मल बातें वो सुनते रहते, लेकिन उनको ज़रा अंदाज़ा हो कि ये किसी आदमी की गीबत करता है तो उसको क्या, भाई भाई बस करो, हमारे यहाँ ऐसी चीज़ें नहीं चलती, चाहे कितना बड़ा आदमी हो, फौरन उसको रोक के, भाई साहब बस करो, हमारी मजलिस में ऐसी बातें नहीं चलती। कितना बड़ा जुर्म है गीबत। अल्लाह के अल्लाह यक्तब बादुकुम बादा अयुहिब्बु अहदुकुम अन याकुल लहम अखीही मैतन, क्या तुम में से कोई पसंद करता है कि अपने मुर्दार भाई का गोश्त खाए, फकरी तुम हो, इसको तो तुम पसंद नहीं करते हो। जब मर जाता है तो कंधा देने सब जाते हैं, खबर में उतारने जाते हैं, उसकी नमाज जनाजा पढ़, वही जिंदा है तो उसकी गीबत करते हैं। वही आदमी जब मर जाता है तो आदमी जनाजे में जाता है, उसको कंधा देता है, और जो जिंदा है तो उसकी गीबत करता है। अल्लाह कह रहा है कि तुम चाहते हो कि अपने मुर्दार भाई का गोश्त खाओ, इसको तो तुम पसंद नहीं करते, फकरी तुम फत्तकुल्लाह, तो फिर अल्लाह से डरो, किसी की पीठ पीछे उसकी बुराई मत करो, अल्लाह से डरो। और हदीस पाक में हुजूर अलैहिस्सलाम ने फरमाया कि मुसलमान की गीबत इतना बड़ा जुर्म है, इतना बड़ा जुर्म है कि आदमी सूद खाए, सूद उससे भी बड़ा जुर्म है, सूद से बड़ा गुनाह गीबत करना। इसलिए अपनी मजलिसों को पाक करें इस, क्योंकि अभी तक हम आधी हो चुके हैं इस, खामखा का कोई काम नहीं, बैठकर बस कुछ ना कुछ शुरू हो जाता है, क्योंकि उसकी आदत हो चुकी है, और ये दिल के अंदर की जो नजासत है, अंदर जो गंदगी है, उसका ये असर है। कि घर में भी माँ बहन बीवी बच्चे बैठे हैं, बीवी बच्चे बैठे हैं तो माँ की बीवी अपनी सास की गीबत कर रही है, शोहर सुन रहा है, बीवी अपनी नंदों की जो इसकी बहनें हैं उसकी गीबत कर रही है, सुन रहे हैं, और जब बीवी घर गई उसकी माँ के, तो अब माँ और बहनों के दरमियान में ये बैठा है तो उसकी गीबत ये मिलकर कर रहे हैं। दोनों तरफ से बदज़नी का, गीबतों का दरवाज़ा खुला हुआ है, जो बुनियादी जराइम है, जिसकी वजह से बकिया जो बकिया गुनाह हैं ये इसके ताबे हैं। अपनी मजलिसों को पाक करें इस, वरना जितने नेक आमाल होंगे सब अकारत हो जाएंगे, और ये लोग कयामत के दिन आकर हमारे सारे नेक काम ले जाए। इमाम हनीफा रहमतुल्लाह ने कहा कि मैं किसी की गीबत नहीं करता, और अगर करूं तो मेरी माँ की करूं। तो किसी ने पूछा, हजरत ऐसा क्यों? बोले गीबत करो तो सारी नेकियां चली जावे, अच्छा है मेरी माँ के खाते में जावे। किसी की मैं गीबत और करूं तो किसकी करूं? मेरी माँ की करूं, ताकि मेरी नेकियां मेरी माँ के खाते में जावे। اس لیے اپنے آپ کو پاک کرنا ان چیزوں سے، ورنہ اس گندگی کے ساتھ ہم جی رہے ہیں تو دل میلا ہے. ہاں، ہر مسلمان سے محبت کرنی، چاہے وہ کیسا بھی ہے، ہر مسلمان کی پیٹھ پیچھے اس کی تعریف کریں، ہر مسلمان کو سلام کریں، ہر ایک کو، چاہے اس کو جانتے ہو یا نہ جانتے ہو. حدیث میں ہے کہ قرب قیامت میں لوگ صرف جاننے والوں کو سلام کریں گے. اور صحابہ کہتے ہیں ہم اتنی زیادہ ہم میں سلام کا رواج تھا کہ اگر ہم چلتے چلتے نکلتے اور بیچ میں درخت آ جاتا، درخت، اور ایک آدمی ادھر سے آیا، دوسرا آدمی ادھر سے آیا، تو جب دوبارہ ملتے تو سلام کرتے تھے. اتنی زیادہ سلام کا رواج تھا. اللہ عبداللہ بن عمر رضی اللہ تعالیٰ عنہ روزانہ بازار جاتے تھے اور بازار والوں کو سلام کر کے گھر آ جاتے تھے. تو ایک مرتبہ حضرت عبی ابن کعب کے بیٹے کو اپنے ساتھ لے گئے اور کہا چلو، اور جا کر بازار میں بہت سے لوگوں کو سلام کر کے واپس آئے. دوسرے دن پھر اس لڑکے سے کہا کہ چل، تو اس نے کہا چچا جان آپ کو کچھ کام تو ہوتا نہیں اور آپ مجھے بازار لے جاتے ہو. تو وہ ذرا موٹا تھا، تو ابن عمر نے کہا پیٹو تجھے کیا پتا کہ میں بازار کیوں جاتا ہوں، میں لوگوں کو سلام کرنا جاتا ہوں، اور سلام کر کے پھر واپس آ جاتا ہوں کہ مسلمانوں کو سلام کرنے جا، سلام علیکم، سلام علیکم، السلام علیکم، کہ لوگوں کو سلام کرتے تھے. سلام سے محبت بڑھتی ہے. اسی طرح مسلمان کی پیٹھ پیچھے اس کے لیے دعا کریں. کوئی پریشان حال ہیں، کوئی بیمار ہیں، کوئی گنہگار ہے، تو اس کے لیے دعا کریں، اللہ بیچارہ ہمارا بھائی ہے، گناہوں میں مبتلا ہے، اس کو توبہ کی توفیق دے دیں، اس کی زندگی اچھی کر دیں. آدمی دعا کرے اپنے بھائی کے لیے. اور مسلمان کو ہدیہ دیں، ہدیہ دیں، اور ہدیہ دینے میں معمولی چیز کو بھی حقیر نہ سمجھیں. چائے پلا دیں، آدھا کلو کیلے دے دیں، پانچ روپے کے، سات روپے کے، دس روپے کے ہوں، جو 500 گرام لے کر دے لو بھائی، ہماری طرف سے ہدیہ ہے. زیادہ ہم بڑا ہدیہ نہیں دے سکتے، 100, 200, 500, 1000, 2000 کا، تو 500 گرام کیلے دلا دیے، یا اور کوئی سیزنیبل فروٹ تھا سیزن کا وہ دے دیا ان کو، رشتے داروں کو، دوستوں کو، ان کو، بجائے یہ کہ ہوٹل میں جا کے 500 کا بل بنا کے آتے ہیں، چار دوست جا کر فوکٹ میں فضول میں جا کر 500 روپے کا کھانا کھا کے آ جاتے ہیں. اس سے تو 500 کے 10 پیکٹ 50-50 کے بنا ہوئے آدمی، 50-50 کے 10 پیکٹ بنیں گے، یا 50-50 روپے کی 10 تھیلیاں فروٹ کی بنائی اور اپنے 10 دوستوں کے گھر دے دیا ہدیہ، یا 10 رشتے داروں کو ہدیہ دے دیا، تو مال صحیح جگہ لگا. وہ اسراف اور طرف میں گیا، اس پر وبال ہے، اس پر وبال ہے کہ یہاں گھر میں اچھا خاصا کھانا چھوڑ کے آدمی وہاں جا کے کھا رہا ہے. یہ تو طرف ہے، خواہشات پر لگ رہا، وہ تو وبال کی چیز ہے. اور وہی 500 روپے آدمی نے اس پر لگائے تو اجر ہو گئے. اس لیے آپ حضرات سے گزارش ہے کہ یہ اپنے ماحول کو، اپنے گھر کے ماحول کو، اپنے معاشرے کو درست کرنے کے یہ بنیادی اسباب ہیں، جو اسباب ہمارے نبی حضرت محمد صلی اللہ علیہ وسلم نے سکھائے ہیں. اور انہی بنیادوں پر حضور صلی اللہ علیہ وسلم کے زمانے میں مدینے کا معاشرہ چل رہا تھا. آپس میں محبتیں تھیں، آپس میں مودتیں تھیں، ایک دوسروں کی قدر تھی، ایک دوسروں کی عظمت تھی، اور ایک دوسروں کے لیے دل میں جگہ تھی، ایک دوسروں کے لیے دعائیں تھیں. اپنا پیٹ کاٹ کر آدمی دے دیتا تھا دوسرے کو، اجنبی کو کھلا دیتا تھا، بھوکے رہ کر اجنبی کو، ماں باپ کو نہیں، اجنبی کو کھلا دیتا تھا. اس رخ پر اپنے آپ کو لانے کی کوشش کریں. اور ہر آدمی اپنی کوشش، حضرت مفتی تقی صاحب دامت برکاتہم نے اپنے ایک بیان میں، کتاب میں لکھا ہے کہ ابھی ہر آدمی اصلاح معاشرہ کی کوشش کرتا ہے، لیکن وہ دوسروں کو سدھارنے کی کوشش کر رہا، خود سدھرنے کی کوشش نہیں کرتا. ہر آدمی کیا، شوہر چاہتا ہے میری بیوی سدھر جائے، باپ چاہتا ہے میرے بچے 5 وقت کے نماز، تو فجر میں وہ سوتا رہتا ہے، بچوں کو چلاتا ہے تم نماز پڑھنے جاؤ، کہ خود سدھرنے کی کوشش نہیں کر. حالانکہ حضور علیہ الصلوۃ والسلام نے اسلام کا جو طریقہ سمجھایا ہے اس میں ہر مسلمان سے یہ کہا کہ خود اپنے آپ کو بنا دو، اپنے آپ کو بنا دو، اور خود زیادہ کر کے دوسروں کو اس سے کم کا کہے تو آسانی سے دوسرا لے لے گا. کہ خود تہجد بھی پڑھتا ہے آدمی، اب بچوں کو کہے گا بیٹا فجر پڑھو، تو بچے انشاءاللہ فجر میں اڑ جائیں گے. خود جھوٹ سے بچتا ہے اور دوسروں کو کہے گا مجھے چھوڑ دینا ہے، دوسروں کو کہے تو انشاءاللہ اس کا اچھا اثر ہوگا. کہ آدمی اپنی ذات سے شروعات کرے، اس جو بھی برائی ہے اپنے اندر اپنی ذات سے شروع کریں، پھر دوسروں کو کہیں کہ وہ بھی اس کو ختم کریں، تاکہ ایک پاکیزہ معاشرے کو وجود ملے اور ایسا معاشرہ بنے جس سے اللہ بھی راضی ہو جاوے، اور جس سے حضور صلی اللہ علیہ وسلم بھی راضی ہو، اور جس سے اللہ کی مخلوق بھی ہم سے راضی ہو. جیسے اللہ کو خوش کرنا ضروری ہے، ایسے اللہ کے بندوں کو بھی خوش کرنا ضروری ہے. بعض مرتبہ شیطان دھوکہ دیتا ہے، آدمی اپنی دینداری کے زوم میں ہوتا ہے اور یہ کہتا ہے آپ نے تو اللہ راضی رہے بس، جائے جنت جے کے وہ کے، وہ تو اللہ کی اطاعت میں اللہ راضی رہے، باقی آدمی مخلوق کے گلے پر چھری پھرا رہا ہے، کسی کو ایزا دے رہا ہے، غیبت کر رہا ہے، بدتمیزی کر رہا ہے، گالی دے رہا ہے، اور پھر کہہ رہا ہے کہ ان کو جو کہنا ہو کہیں. ایسا نہیں ہوگا، بلکہ مخلوق کو بھی راضی کرنا ضروری ہوگا. ایک بہت بڑے بزرگ گزرے، حضرت مولانا احمد علی لاہوری رحمۃ اللہ علیہ، مفسر قرآن تھے، وہ فرماتے تھے کہ عبادت سے اللہ کو راضی کریں، اطاعت سے رسول اللہ کو راضی کریں، اور خدمت سے مخلوق کو راضی کر لو. یہ قرآن کا خلاصہ ہے، عبادت سے اللہ کو راضی کر لیں، اطاعت سے رسول اللہ کو راضی کریں، اور خدمت سے مخلوق خدا کو راضی کر لیں. یہ قرآن کا خلاصہ ہے. اس لیے اس کی کوشش کریں کہ ایک طرف اللہ کو بھی خوش کریں، دوسری طرف مخلوق کو بھی خوش کریں. کسی سے اگر ناچاکی ہیں تو فوراً معافی مانگیں. یہ نہیں کہ بھائی ہم نے کھوٹو لاگی گلے باقی آپ نے دو گا شکی دونت، ایسا نہیں، بلکہ جا کر نہیں بھائی صاحب ہماری بھول ہو گئی، اگر کوئی بات ہماری آپ کو بری لگی ہے تو آپ ہم کو معاف کر دو. چھوٹے بن کر جا رہے، معافی مانگنے تگڑا بن کے تھوڑی جائے گا، آج غلام بن کے جائے گا کہ بھائی ایسا تو نہیں کہ اللہ تر معاف کرو تو کر، نہیں تو وہ دو نتی ایسا کہ بھائی تمہیں کرو تو کر باقی آپ نے چھوچ، ایسا نہیں. معافی مانگنے والا جو تو چھوٹا بن کے جاتا ہے، چھوٹا بن کے معافی مانگ، سامنے ماں ہے، سامنے باپ ہے، سامنے بڑا بھائی ہے، سامنے بڑی بہن ہے، سامنے ہم سے بڑی عمر کا آدمی ہے، چاہے وہ ہم سے دو دن بڑا ہے، ہم ان کے سامنے چھوٹے بن کر جائیں اور معافی مانگ لیں. یہ سستا سودا ہے، ورنہ اگر اس حالت میں آنکھیں بند ہو گئیں اب بہت معاملہ مشکل ہو جائے گا. اس لیے آنکھیں بند ہونے سے پہلے پہلے ہم کوشش کریں کہ اللہ سے بھی ہمارا معاملہ اچھا ہو جاوے، اللہ کے بندوں سے بھی ہمارا معاملہ اچھا ہو، اور آئندہ ہمیشہ اچھا ہی رہے اس کی کوشش کریں. اللہ ہمیں عمل کی توفیق عطا فرمائے.